नेपाल दर्पणमा साथी मोहन पौडेलसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेसिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
चुनाव भएका स्थानीय तहमध्ये अब 7 तहको मात्रै नतिजा आउन बाँकी। कञ्चनपुरको भीमदत्त र झापाको दमक नगरपालिकाको मेयरमा एमाले उम्मेद्वार विजयी।
पहिलो र दोस्रो चरणको चुनावमा भाग नलिएको राजापा नेपाल निर्वाचन आयोगमा दर्ता। दुई नम्बर प्रदेशको चुनावमा राजापालाई सहभागी गराउन प्रधानमन्त्रीद्वारा छलफल शुरू।
दैलेखमा छाउगोठमा सुतेकी युवतीको सर्पले डसेर ज्यान गयो। गाडी नचलेकाले घाइतेलाई उपचारका लागि जिल्ला बाहिर लैजान सकिएन।
कतारमाथि थप प्रतिबन्ध लगाउने साउदी अरब लगायतका देशको चेतावनी, कतारले आफ्ना माग अस्वीकार गरेको भनाई।
र दक्षिण अफ्रिकासँगको पहिलो टेस्टको पहिलो पालीमा इङ्ल्यान्ड 458 रनमा अल आउट।
सम्पूर्ण प्राविधिक शिक्षा एनपीआई एजुकेशनल नेटवर्क भरतपुर चितवनमा।
एसई उत्तीर्ण गरी प्राविधिक शिक्षा अध्ययन गर्ने इच्छुक विद्यार्थीहरूलाई नयाँ भर्नाका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुर चितवनको सूचना।
दुई दशक अघिदेखि प्राविधिक शिक्षा सञ्चालन गर्दै आइरहेको एसएनपीआई भरतपुर चितवनमा कृषितर्फ आईएसई एजी, इन्जिनियरिङतर्फ इलेक्ट्रिकल इलेक्ट्रोनिक सिभिल कम्प्युटर ओभरसियर,
स्वास्थ्यतर्फ ल्याब टेक्निसियन हेल्थ एसिस्टेन्ट र स्टाफ नर्सका साथै टिएसएलसी तहतर्फ 18 महिने अनामी सिएमए ल्याब असिस्टेन्ट भेटेरिनरी जेटिए र नापी अर्थात अमिन विषयमा समेत प्रवेश परीक्षा आवेदन खुलेको जानकारी गराइन्छ।
फारम भर्ने अन्तिम मिति यही असार 27 गतेसम्म, प्रवेश परीक्षा साउन 7 गते।
सम्पर्क नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुर चितवन।
फोन नम्बर 056-572-417, 524-161, 524-986,
मोबाइल 98-550-60-768 र 98-550-60-769।
साथै प्रवेश परीक्षा तयारी कक्षा समेत सञ्चालन भइरहेको छ।
कति हतारमा मलाई एउटा कुरा भन्नुहोस् त, आजकल सेयर कारोबार गर्न आस्बा आस्बा भन्छन् सबैले, यो आस्बा भनेको के हो?
आस्बा भनेको एप्लिकेशन सपोर्टेड बाई ब्लक कमाउन्ड, अर्थात् ग्राहकले सेयरमा लगानी गर्न चाहेको रकमलाई ग्राहकको खातामा बैंकले रोक्का गरेर सेयर दरखास्त दिने व्यवस्था हो। आस्बाकै कारण छिटो छरितो र भरपर्दो तरिकाबाट सेयरको सजिलै आवेदन दिन सकिने भएकाले लाइन बस्ने र चेकको झन्झटबाट मुक्ति मिल्छ।
अनि यो सेवा लिनलाई कुन बैंक जाने त?
नेपाल बैंक जाने नि। नेपालभर शाखा सञ्जाल भएको नेपाल बैंकमा गई खाता खोल्ने अनि आस्बा प्रणालीमा आबद्ध हुने। आस्बा सम्बन्धी सम्पूर्ण जानकारीको लागि नजिकको नेपाल बैंक लिमिटेडका शाखाहरूमा सम्पर्क गर्नुहोस्। नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
भर्ना खुल्यो।
सिटी भिटीबाट सम्बन्धन प्राप्त बिपी स्मृति अस्पतालद्वारा सञ्चालित दक्ष तथा अनुभवी शिक्षक शिक्षिका एवं चिकित्सकहरूद्वारा अध्यापन गराइने आफ्नै सुविधा सम्पन्न 100 शैयाको अस्पताल भएको एस बिपी मेमोरियल हेल्थ इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरमा पिसिएल नर्सिङ तथा 3 वर्षे एचए कोर्समा भर्ना खुल्यो।
फारम भर्ने अन्तिम मिति यही असार 27 गते, प्रवेश परीक्षा साउन 7 गते।
सम्पर्क बिपी मेमोरियल हेल्थ इन्स्टिच्युट एन्ड रिसर्च सेन्टर, थापासी वसुन्धारा काठमाडौँ। फोन नम्बर 01-4350-8745-4556।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। दोस्रो चरणमा चुनाव भएका 35 जिल्लाका 334 स्थानीय तह मध्ये अहिलेसम्म 327 स्थानको नतिजा सार्वजनिक भएको छ। अब 7 स्थानीय तहको मात्रै नतिजा आउन बाँकी छ। अन्तिम नतिजा घोषणा भएका 327 तह मध्ये 148 स्थानीय तहको प्रमुख जित्दै नेकपा एमाले अग्रस्थानमा छ। यस्तै 118 तहमा कांग्रेस विजयी भएको छ। 38 तहको प्रमुख जित्दै माओवादी केन्द्र भने तेस्रो स्थानमा छ। यस्तै संघीय समाजवादी फोरमले 7, लोकतान्त्रिक फोरमले 6 र राप्रपाले 4, स्वतन्त्र उम्मेद्वारले 3 तथा राष्ट्रिय जनमोर्चाले 2 ठाउँमा प्रमुख जितेका छन्।
पछिल्लो मतपरिणाम अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकाको मेयरमा नेकपा एमाले र उपमेयरमा नेपाली कांग्रेसका उम्मेद्वार विजयी भएका छन्। शुरूदेखि नै अग्रस्थानमा रहेका नेपाली कांग्रेसका पदम बोगटीलाई 166 मतले पछि पार्दै मेयरमा एमालेका सुरेन्द्र विष्ट विजयी हुनुभएको हो। उपमेयरमा भने कांग्रेसकी सुशीला चन्द 12,775 मत ल्याउँदै विजयी हुनुभयो। प्रतिद्वन्दी नेकपा एमालेकी माया पन्तले 11,836 मत ल्याउनु भएको छ।
आज घोषित झापाको दमक नगरपालिका भएको मेयरमा एमालेका रोमनाथ ओली 10,806 मत ल्याई विजय हुनुभएको छ। उपमेयरमा गीता अधिकारी 12,625 मत ल्याई विजय हुनुभयो। यस्तै झापाको बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा कांग्रेसका रमेश कुमार भुजेल विजय हुनुभएको छ भने उपाध्यक्षमा भने एमालेकी मीरा भुर्तेल विजय हुनुभयो। यस्तै रूपन्देहीको कोटहीमाई गाउँपालिकाको अध्यक्षमा संघीय समाजवादी फोरमका चन्द्रभूषण यादव तथा उपाध्यक्षमा पनि फोरमकै भानुमती बानिया विजय हुनुभएको छ। मतगणना जारी रहेका मोरङको विराटनगर महानगरपालिका र कैलालीको धनगढ़ी उपमहानगरपालिकामा कांग्रेस अघि छ भने सुनसरीको धरान उपमहानगरपालिकामा एमालेको अग्रता कायम छ। यस्तै मोरङको धनपालथान गाउँपालिका, झापाको मेचीनगर र अर्जुनधारा नगरपालिका, कञ्चनपुरको पुनर्वास नगरपालिकामा मतगणना चलिरहेको छ।
नेपालगंज उपमहानगरपालिका वडा नम्बर 20 मणिकापुरका नवनिर्वाचित जनप्रतिनिधिले विजय उत्सवको नाममा कुनै पनि भोज भतेर नगर्ने सहमति गरेका छन्। भोज भतेरका लागि छुट्याइएको रकमबाट ग्रामीण सड़कमा ग्राभेल गर्ने सहमति गरेको वडाध्यक्ष कृष्ण कार्कीले जानकारी दिनुभयो। विमानस्थल रहेको वडा भए पनि मणिकापुरमा धेरै गाउँहरूको सड़कको अवस्था बेहाल भएको भन्दै वडाध्यक्ष कार्कीले जनप्रतिनिधिले भोज भतेरका लागि छुट्याइएको रकमबाट एकदमै आवश्यक सड़कमा ग्राभेल गर्ने सहमति भएको बताउनुभयो।
अछाम चौरपाटी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष हर्कबहादुर साउदलाई अध्यक्षको हैसियतले कुनै पनि काम नगर्न नगराउन उच्च अदालत दिपायलले अन्तरिम आदेश जारी गरेको छ। एमाले उम्मेद्वार साउदसँग एकमतले अध्यक्षमा पराजित भएका नेपाली कांग्रेसका भीमबहादुर साउदले पूर्ण मतगणना गरी पाऊ भनी उच्च अदालत दिपायलमा निवेदन दर्ता गरेपछि अदालतले आज अन्तरिम आदेश जारी गरेको हो। कांग्रेसका उम्मेद्वार भीमबहादुर साउदले मतगणक तथा निर्वाचन अधिकृतको मिलेमतमा आफ्नो मत घटाई एमाले उम्मेद्वार हर्कबहादुर साउदलाई विजयी गराइएको आरोप लगाइएको छ।
राष्ट्रिय जनता पार्टी राजपा नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ। अध्यक्ष मण्डलका नेता महन्त ठाकुरको नेतृत्वमा शीर्ष नेताहरूले निर्वाचन आयोगमै पुगेर पार्टी दर्ता गरेका हुन्। मधेस केन्द्रित 6 दलको एकीकरण भएर राजपा बनेको हो। प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले राजपाका नेताहरूलाई स्वागत गर्दै दल दर्ता गरेकोमा बधाई तथा शुभकामना दिनुभयो। राजपा नेपालले आफूहरूको माग अनुसार संविधान संशोधन नभएको भन्दै पहिलो र दोस्रो चरणको चुनाव बहिष्कार गरेको थियो। तर राजपाका नेताहरूले भने केही ठाउँमा स्वतन्त्र उम्मेद्वारी दिएर चुनाव पनि जितेका छन्। राजपाको बढ़ी प्रभाव रहेको 2 प्रदेशमा असोज 2 गते स्थानीय तहको चुनाव हुँदैछ। राजपाका नेताहरूले असोज 2 गते हुने चुनावका लागि नभई कानूनी प्रक्रिया पूरा गर्नका लागि दल दर्ता गरेको दावी गर्दै आएका छन्।
यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय जनता पार्टी राजपा नेपाललाई चुनावमा सहभागी गराउन छलफल शुरू गर्नुभएको छ। दोस्रो चरणको चुनावपछि आज पहिलोपल्ट बालुवाटारमा राजपाका नेताहरूलाई बोलाएर प्रधानमन्त्री देउवाले चुनाव र संविधान संशोधनबारे छलफल गर्नुभएको छ। आयोगमा दल दर्ताका लागि निवेदन दिएपछि राजपा नेताहरू बालुवाटार पुगेका हुन्। बैठकमा प्रधानमन्त्री देउवाले 2 प्रदेशमा असोज 2 गतेका लागि तोकिएको चुनावमा सहभागी हुन राजपालाई आग्रह गर्नुभयो। बैठकपछि नेताहरूले संविधान संशोधनका लागि प्रतिपक्ष एमालेसँग छलफल गर्ने कुराकानी भएको बताएका छन्। राजपाको मुख्य माग संविधान संशोधनप्रति असहमति जनाउँदै आएको एमाले दोस्रो चरणको चुनावपछि त्यस विषयमा छलफल गर्न तयार रहेको बताएको थियो। उपप्रधान एवं परराष्ट्र मन्त्री कृष्णबहादुर महराले संशोधनको विषयमा प्रतिपक्ष एमालेसँग छलफल गरेर दुई पक्ष फेरि बस्ने गरी आजको बैठक सकिएको जानकारी दिनुभयो।
यसैबीच नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय जनता पार्टीलाई चुनावमा ल्याउने वातावरण बनाउन ढिलो गर्न नहुने बताउनु भएको छ। संसदको विशेष समयमा नेता पौडेलले दलहरूले अन्तिम अवस्थामा मात्र काम गर्ने परिपाटीलाई अन्त्य गर्दै असोज 2 गतेको चुनावको सुनिश्चितता गर्नुपर्ने बताउनु भएको हो। बैठकमा सांसदहरूले मनमोहन अस्पतालमा उपचारका क्रममा किडनी झिकिएको विषयमा छानबिन गर्न माग गरेका छन्। सांसदहरू रामनारायण बिडारी, रामहरि खतिवडा लगायतले घटनाबारे छानबिन गरेर दोषीमाथि कार्यवाही गर्न माग गरेका हुन्।
व्यवस्थापिका संसदमा आर्थिक वर्ष 2074-75 लागि मन्त्रालयगत रूपमा विनियोजित बजेटमाथिको छलफल सकिएको छ। आज प्रधानमन्त्री तथा मन्त्री परिषद, राष्ट्रिय योजना आयोग, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालयको विनियोजन विधेयकमाथि पनि छलफल भएको र ती छलफल सकिएको छ। मन्त्रालयगत रूपमा विनियोजन विधेयकमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाब सम्बन्धित मन्त्रीले दिएपछि 27 गते बजेट पारित गर्ने तयारी छ। जवाब दिनका लागि 25, 26 र 27 गतेको समय तोकिएको छ। मन्त्री परिषद विस्तार नभएकाले अधिकांश मन्त्रालय प्रधानमन्त्री शेरबहादुर देउवा आफैले चलाएकाले उहाँले नै जवाफ दिनुपर्ने संसद सचिवालयले जानकारी दिएको छ।
यसैबीच संसदमा आज अन्तर सरकारी वित्त व्यवस्थापन विधेयक 2074 र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग विधेयक 2074 पेश भएका छन्। अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सदन समक्ष विधेयक प्रस्तुत गर्दै संघ प्रदेश र केन्द्रका बीचमा वित्तीय व्यवस्थापन गर्न विधेयक आएको जानकारी दिनुभयो। यसअघि बैठकले नेपाल मजदूर किसान पार्टीका प्रेम सुवाल, दिलीप प्रसाद काफले र अनुराधा थापा मगरद्वारा संयुक्त रूपमा प्रस्तुत ती विधेयकमाथिको विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो।
दैलेखको चामुण्डा विन्द्रसैनी नगरपालिकामा छाउगोठमा बसेकी एक किशोरीको सर्पको टोकाइबाट ज्यान गएको छ। महिनावारी भएका बेला सुत्ने छाउगोठमा बसेको बेला सर्पले टोकेर विन्द्रसैनी लैनचौरकी 18 वर्षकी तुलसी साईको ज्यान गएको हो। साईलाई गैराती 10 बजेतिर सर्पले टोकेको थियो। उहाँको जम्मूकाँत मेडिकलमा उपचारका क्रममा आज दिउँसो ज्यान गएको पूर्व सभासद जग्गेबहादुर साईले जानकारी दिनुभयो। वर्षाका कारण गाडी नचलेका कारण उपचारका लागि उहाँलाई जिल्ला बाहिर लैजान नसकिएको मेडिकल संचालक नवीन खड्काले जानकारी दिनुभयो।
यस्तै कपिल वस्तुको शिवराज नगरपालिका वडा नम्बर 5 चन्द्रौटामा सर्पको टोकाईबाट एक बालकको ज्यान गएको छ। अर्घाखाँची सिद्धगंगा नगरपालिका घर भई अहिले चन्द्रौटा बस्दै आएका 8 वर्षीय अनन्त सापकोटाको सर्पको टोकाईबाट ज्यान गएको हो। सर्पको टोकाईबाट घाइते भएका बालक सापकोटाको गोरुसिङ्गी स्थित सर्पदंश उपचार केन्द्रमा उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीमा बाढ़ीले भत्काएको तटबन्ध तत्काल बनाउने प्रतिबद्धता जनाउनु भएको छ। बाढ़ी प्रभावित क्षेत्रमा पुगेका प्रधानमन्त्री देउवाले बाढ़ी पहिरोको समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएको र प्रभावितलाई प्रभावकारी राहतको व्यवस्था गर्ने पनि बताउनुभयो। नेपाली सेनाको हेलिकप्टरबाट गृहमन्त्री तथा सुरक्षा निकायका प्रमुखसहित सप्तरी पुगेका देउवाले बाढ़ी प्रभावितलाई तत्काल 25,000 रूपियाँ राहत दिने बताउनुभयो। बाढ़ीले बगाएका 5 दुई ठाउँ पोर्ताहा र भेरियामा अहिले तटबन्ध बनाउने काम चलिरहेको छ। सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा। रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
ओहो मार्श्याम, लाहोरबाट फर्केको, स्वागत छ है गाउँमा। अनि एचआईभी परिचय चाहिँ गरिहाल्नु नि। आज भोलि त हाम्रो गाउँमा विदेश जाने नजाने महिला पुरुष सबैले एचआईभी परीक्षण गर्छन्।
ए हो र बल्छी, उसो भए त आजै म पनि एचआईभी परीक्षण गरेर मात्रै घर जान्छु।
यदि तपाईँले पनि विदेशमा वा स्वदेशमै रहँदा असुरक्षित यौन सम्पर्क गर्नुभएको छ वा असुरक्षित सुईद्वारा लागू पदार्थ सेवन गर्नुभएको छ भने समयमै एचआईभी परीक्षण गर्नुहोला। यदि एचआईभी भएको छ भने आफ्नो घर नजिकैको एआरटी केन्द्रमा गई समयमै निशुल्क उपचार सुरु गर्नुहोस्। आफू बचाऊ, आफ्नो परिवार र अरूलाई पनि बचाऊ।
नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र र एचएफ नेपाल।
घर इटा ढुङ्गा र बालुवाको संरचना मात्र होइन, तपाईँको परिवारको खुसीको आधार पनि हो। यो आधारलाई भूकम्प लगायत अन्य विपदहरूबाट सुरक्षित राख्न सुरक्षित ठाउँमा घर बनाउनु पर्दछ। त्यसैले घर बनाउँदा बाढी आउन सक्ने नदी वा खोलाको किनार छेउको स्थानलाई नरोजौ। पहिरोबाट जोगिन सकेसम्म ठाडो भिरालोमा घर नबनाऊ। जग भासिन सक्ने हुनाले काली माटी वा अन्य कमजोर माटो नभई कडा खालको बलियो माटो भएको स्थान रोजौ। घर बनाउनु अघि विज्ञहरूको प्राविधिक सल्लाह लिएर मात्र सुरक्षित निर्माण गरौं। थप जानकारीको लागि आफ्नो गाउँ विकास समिति, नगरपालिका कार्यालय वा स्थानीय स्रोत केन्द्रमा सम्पर्क गरौं।
सार्वजनिक हितका लागि नेपाल सरकार, राष्ट्रिय पुननिर्माण प्राधिकरण, सौजन्य अमेरिकी सरकार।
शिक्षा सँगै संस्कार पनि, अध्ययन सँगै अवसर पनि।
कलेज अफ सेन्ट्रल स्टेट इन्टेन्सिभ इन्टरनेसनल एकाडेमी कालीमाटी काठमाडौँमा कक्षा 11 लागि साइन्स, म्यानेजमेन्ट र ह्युमेनिटिज समूहमा भर्ना खुल्यो।
मुख्य विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, जर्नलिजम, सोसियोलोजी, पपुलेसन स्टडिज र कानून पढाइ हुने यस कलेजमा विशेष छात्रवृत्तिका साथै होस्टल तथा यातायातको पनि राम्रो व्यवस्था रहेको छ।
थप जानकारीका लागि कलेज अफ सेन्ट्रल स्टेट कालीमाटी काठमाडौँ
फोन नम्बर 01-4278-342 42-78-965।
नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले ल्यायो अहिलेसम्मकै सस्तो जीएसएम डाटा प्याक। ₹100 मा पाउनुहोस् 400 MB डाटा।
ओहो, कति सस्तो, 200 रुपियाँमा त 850 MB, साच्चै सस्तो।
त्यो भन्दा सस्तो पनि छ, 300 रुपियाँमा 1500 MB डाटा लिनुहोस्, इन्टरनेटमा रमाउनुहोस्।
यो अफर एक्टिभेट गर्न मेसेज बक्समा जानुहोस्, लेख्नुहोस् DATA 400 MB र पठाउनुहोस् 1415 मा।
नयाँ वर्षमा नेपाल टेलिकमका थप अफरहरू बुझ्न डायल गर्नुहोस् *1415#।
रमाउनुहोस् नेपाल टेलिकमको सस्तो इन्टरनेटमा। नेपाल टेलिकम, राष्ट्रको संचार।
भाखा नागेका ऋणीहरूलाई कर्जा चुक्ता गर्ने सम्बन्धी राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालयको अत्यन्त जरुरी सूचना।
राष्ट्रिय वाणिज्य बैंकबाट 2063 चैत्र मसान्तसम्म विभिन्न शीर्षकमा 1 करोड रुपियाँसम्म कर्जा लिई हालसम्म पनि साभा तथा ब्याज बुझाउन बाँकी रहेका ऋणीहरूलाई यही असार मसान्तसम्ममा कर्जा चुक्ता गरेमा तिर्नुपर्ने बाँकी ब्याज रकममा विशेष छुट दिइने हुँदा आफूले कर्जा कारोबार गरेको राष्ट्रिय वाणिज्य बैंकको सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गरी यो विशेष छुटको सुविधा लिई लाभ उठाउनु हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
साथै 2074 असार मसान्तसम्म पनि कर्जा चुक्ता नगर्ने ऋणीहरूको धितो लिलामी तथा अन्य कानूनी कारवाहीबाट बैंकको कर्जा रकम असुल गरिने बेहोरा समेत जानकारी गराइन्छ।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले चुनाव भएका स्थानीय तहमध्ये अब 7 तहको नतिजा आउन बाँकी, पहिलो र दोस्रो चरणको चुनावमा भाग नलिएको राजापा नेपाल निर्वाचन आयोगमा दर्ता, दैलेखमा छाउगोठमा सुतेकी युवतीको सर्पले डसेर ज्यान गयो लगायतका खबर प्रस्तुत गर्यौं।
नेपाल दर्पणमा अब बाँकी प्रसंग। भरतपुर महानगरपालिकाको वडा नम्बर 19 पुनः मतगणनाका विषयमा सर्वोच्च अदालतमा आउँदो सोमबार मात्र सुनवाई हुने भएको छ। न्यायाधीशहरू मीरा खड्का र अनिल कुमार सिन्हाको इजलासमा यो मुद्दाको पेशी तोकिएको भए पनि हेर्न नभ्याइएको सर्वोच्च अदालतले जनाएको छ। निर्वाचन कार्यालयले च्यातिएका मतपत्र सहितका कागजात सर्वोच्चमा बुझाइसकेको छ। भरतपुर महानगरपालिकामा मतगणनाका क्रममा नेकपा माओवादी केन्द्रका प्रतिनिधिले जेठ 14 गते राति मतपत्र च्यातेपछि निर्वाचन आयोगले 19 नम्बर वडामा पुनः मतदान गर्ने निर्णय गरेको थियो। तर आयोगको त्यो निर्णय विरूद्ध भरतपुर 19 वडा सदस्य उम्मेद्वार गुञ्जमान विक र भरतपुर 19 मतदाता समेत रहेका अधिवक्ता तुलसीराम पाण्डेले अदालतमा रिट दायर गर्नुभएको थियो। यसै विषयमा साथी प्रकाश ढकालले कानूनविद डाक्टर भीमार्जुन आचार्यलाई सर्वोच्चले छिटो न्याय दिनुपर्ने विषयलाई झनझन पछि सार्दै लगेपछि पीड़ितले न्याय पाउलान् त भनेर सोध्नु भएको छ।
न्यायमा हामी दुईटै कुरा पढ्छौँ, त्यो जस्टिस दिले गर्नु पनि न्याय नदे जस्तो हो, जस्टिस हरिट इज जस्टिस बेरिट पनि भनेर भन्छ भन्नलाई। फेरि पनि जनतासँग जोडिएको कुरा र अब दोस्रो चरणको पनि निर्वाचन सम्पन्न भइसकेको छ, त्यो कारणले गर्दा पहिलोको पनि परिणाम मान्छेले नपाउने भने त्यो बिल्कुल ठिक होइन। अब अदालतले यो विषयलाई आफ्नो क्षेत्राधिकारभित्र ग्रहण गरेर सुनवाई अगाडि बढाइसकेपछि मलाई लाग्छ यो जति छिटो छिटो यसको न्याय सम्पादन गरिदिनु राम्रो हुन्छ, ढिला हुनु त कुनै पनि हिसाबले चाहिँ राम्रो मान्न सकिँदैन।
सर्वोच्चले यसमा चाहिँ रिक्स अलिकति मोल्न नचाहेको, अलिक बढी जस्तो निर्णय दिँदा पनि विवादमै आउने भएका कारणले चाहिँ रिक्स नमलाउ भन्नेतिर सोचेको
एउटा कुरा त्यो हुन सक्छ, किनकि अब यो विवादित विषय त भयो नै, अब आम नागरिकले मत हाल्ने मान्छेको लागि त यो कठोर विषय नै हो, किनभने जनताले हालेको मतलाई च्यात्ने भन्ने कुरालाई सुखद मानिँदैन। जुनसुकै व्यक्तिले च्यातेको भए पनि, जुनसुकै पार्टी जित्ने हाल्ने भन्दा पनि यो सत्य कुरा चाहिँ न्यायको कुरा भनेको छ, च्यात्ने नै दण्डित हुनुपर्ने हो, त्यसलाई रिवार्ड गर्ने भन्ने कुरा हुँदैन। त कोर्टमा यहाँले सोध्नु भयो जस्तो कहिले काहीँ राजनीतिक प्रभावहरू र बाह्य कुराको प्रभाव पनि त्यहाँ रहन्छ, कहिले काहीँ एउटा मिडिया ट्रायलले पनि काम गरिराखेका हुन्छ, त्यसैले अब यो विषयमा सजिलै एउटा भर्डिक दिनको लागि उसलाई केही अप्ठ्यारो चाहिँ पर्या हुन सक्ला। तर त्यो हुँदाहुँदै पनि हामी के मान्छौँ न्यायमा, हामी के कुरामाथि विश्वास गर्छौँ भने अब न्यायालय नितान्त गैर राजनीतिक प्रकृतिको संस्था भएको कारणले गर्दाखेरि अब ऊ कुनै पनि दलबाट, कुनै पनि राजनीतिबाट प्रभावित हुँदैन, ऊ केवल कानून र न्यायबाट मात्रै चल्छ भन्ने मान्यता भावनाले अब त्यो हो भने त उसले आफूले ग्रहण गरिसकेपछि त अब यसमा मलाई लाग्छ यो पार्टी वा यो पक्ष रिसाउँछ खुसाउँछ भन्ने कुरालाई नहेरेर जे न्याय हुन्छ कानून बमोजिम जे गर्नु उचित हुन्छ त्यो छिटो गर्नु नै राम्रो हुन्छ, त्यो गरेन भने त अदालतको विश्वसनीयतामाथि पनि प्रश्न उठ्छ।
आज चाहिँ हेर्न सक्ने सम्भावना हुँदा हुँदै पनि फाइल खोलेर पनि त्यसलाई आज नहेरौँ भन्ने जसरी जुन न्यायाधीशहरूले
भित्री कारण त बाहिर भित्री भनौँ अथवा सामान्य रूपमा बुझ्ने कारण चाहिँ अहिलेको जुन प्रधान न्यायाधीशको सुनवाई पनि बाँकी रहेको हुनाले सुनवाईभन्दा पहिले यो कुरा हेर्दाखेरि किनकि त्यहाँ न्यायाधीशहरू कसलाई तोक्ने भन्ने मूलत प्रधान न्यायाधीशकै हातमा हुन्छ, सायद यो एउटा कन्ट्रोभर्सीको विषय हुन्छ कि भन्न पनि उहाँले गरेका हुन सक्ला, त्यति हदसम्म आउने अन्यथा भन्न मिल्दैन। अब दुई चार दिन हुँदाखेरि पछाडि मान्छे हुँदाखेरि पनि जे न्याय हुनुपर्ने हो त्यो भयो भने चाहिँ सन्तोष गर्ने ठाउँ हुन्थ्यो। अब जुन बेन्चमा टोकेर जुन खालको आदेश आउँदाखेरि पनि केही न केही कन्ट्रोभर्सीहरू रहन्छ नै, किनकि सबै यसमा एकमत हुँदैन। अब जित्नेले खुसियाली मनाउने, हार्ने विरोध गर्ने भावनाले त्यो कुरालाई मध्यनजर गरेर केही दिन ढिला गरे हुन सक्ला। र अब त्यति साह्रै धेरै पर जाने सम्भावनाहरू म देख्दैन, किनकि अब यो सुनाईको प्रक्रिया अगाडि बढिसकेका छ। त्यो हो भने छिटै नै हुने म सम्भावना देख्छु।
उहाँ हुनुहुन्थ्यो कानूनविद डाक्टर भीमार्जुन आचार्य। अब अर्को प्रसंगतिर लागौं। मनसूनमा कमजोर भूभाग र नदी किनारा आसपासमा त्यसै पनि बाढ़ी पहिरोको डर हुन्छ। त्यति मात्र होइन, भूकम्प र त्यसपछिका परकम्पले धाँजा फाटेका कमजोर जमिनमा पनि नागरिक अहिले बस्दै आएका छन्। सुरक्षित ठाउँको खोजी गर्दा गर्दै पनि विकल्प नपाउँदा जोखिम क्षेत्रमै बस्नुपर्ने उनीहरूको बाध्यता हो। मदन पौडेलको रिपोर्ट।
दुई वर्ष दुई महिना दुखजिलो गरेर बिताएका भूकम्प प्रभावित फेरि पनि बर्खा खेप्दैछन्। कमजोर भूभाग र निरन्तर बग्ने पहिरोको बीचमा रहेका बस्तीका प्रभावित ढुक्कले निदाउन पनि सकेका छैनन्। गोरखा केरौजाकी एकमाया घले भन्नुहुन्छ, सुरक्षित ठाउँ खोजे पनि कहीँ कतैबाट विकल्प पाउन सकिएन।
ढुङ्गा खास्छ, पानी ठुलो आउँछ, खोला जत्र यत्र यत्र धेरै ठुलो आउँछ, अन्त जाने ठाउँ नै छैन।
गोरखाको केरौजा सहित 136 बस्ती जोखिममा छन्। अझै पनि जोखिम बस्तीमा 2361 घरधुरी छन्। भूकम्प अति प्रभावित 12 जिल्ला र कम प्रभावित चितवन, लमजुङ, सोलुखुम्बु र तनहुमा पनि बस्ती स्थानान्तरण गर्नुपर्ने अवस्था छ। तर अहिलेसम्म प्रभावितले सुरक्षित घर त बनाउन सकेनन् नै, सुरक्षित ठाउँमा समेत नसरेकाले मनसूनमा थप चुनौती छन्। जमिन चिरा परेका कमजोर क्षेत्रमा थोरै पानी परे पनि ढुङ्गा खस्ने र माटो बग्ने जोखिम बढी हुन्छ। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका प्रमुख राजेन्द्र शर्मा:
भूकम्पले गर्दा त्यहाँ चाहिँ ठूला ठूला चिराहरू परेका छन् र त्यो चिरामा पानी छिरेपछि पहिरो जाने त भइ नै हाल्यो। अर्को गेग्रान बहाव, जुन खोलामा सेडिमेन्ट भन्छौँ हामीले, थेक्रान गेग्रान ढुङ्गा माटो बालुवा गिटी त्यो बगाएर लाने चाहिँ पहिलाको तुलनामा बढ्न सक्छ, किनभने त्यहाँको चट्टानहरू कमलो भइसकेको छ, त्यहाँको चट्टानहरू एकदम कमजोर भइसकेको छ।
बर्खामा जोखिम बढ्छ भन्ने थाहा हुँदा हुँदै पनि सुरक्षित ठाउँमा राख्ने पहल कहीँ कतैबाट हुन सकेन। न त प्रभावित आफै असुरक्षित ठाउँ छोडेर अन्तै जान सके। बितेका दुई वर्षमा पनि सरकारले एकीकृत बस्ती बसाएर सुरक्षित ठाउँमा राख्न पनि सकेन। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जोखिम क्षेत्रमा सकभर नबस्न र विकल्पका रूपमा नजिकको सुरक्षित ठाउँ खोजी गरेर बस्न आग्रह गरेको छ। प्राधिकरणका प्रवक्ता एमलाल भूषाल:
केही व्यक्तिहरू बसेको पनि छ र हामीले उहाँहरूलाई एउटा सचेत अथवा चाहिँ यो सूचना पनि प्रवाह गरेका छौँ र यसमा चाहिँ थप स्थानीय तहले पनि सहयोग गरोस् भनेर उहाँहरूलाई पनि हामीले खास यहाँका विवरणहरू पठाएका छौँ। जिल्ला प्रशासन कार्यालयलाई पनि यो कुराको सूचना गरेका छौँ, जसले गर्दा यो जोखिम युक्त बस्तीमा मान्छे नबसोस् र थप जोखिम नहोस् भनेर चाहिँ हामीले यसमा चाहिँ ध्यान पुर्याएका छौँ।
जमिन चिरा चिरा परेका बस्ती जोखिममा छन्। सरकारले जोखिम क्षेत्रका प्रभावितलाई सुरक्षित ठाउँमा सार्न नसके पनि सुरक्षित बस्न सक्ने ठाउँ खोजिदिन ढिलो भइसकेको छ।
सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। मेरो पनि भन्नु छ, सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौं।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेशन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42 38 545 42 38 545।
एभरेस्ट बैंक रहेको बिल्डिङको थर्ड फ्लोर।
गुणस्तरीय शिक्षा र उत्कृष्ट व्यवस्थापन हाम्रो आधार। एकेडेमिक्स, ECA, CCA, डिसिप्लिन, भ्याल्युज एन्ड बिलिफ्स हाम्रो पूर्वाधार।
सिटी एजुकेशनद्वारा सञ्चालित क्याम्पियन काठमाडौँ सेकेन्डरी स्कुलमा कक्षा 11 लागि व्यवस्थापन संकाय अन्तर्गत होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म, कम्प्युटर साइन्स एन्ड जेनरल म्यानेजमेन्टमा भर्ना खुल्यो।
आजै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
थप जानकारीका लागि क्याम्पियन काठमाडौँ सेकेन्डरी स्कुल, गहना पोखरी, नक्साल, काठमाडौँ।
सम्पर्क 01-4431-494, 44-31-495।
कोशी शैक्षिक केन्द्रको जरुरी सूचना।
खरिदार शिक्षक सेवा आयोग नेपाल बैंक लिमिटेड खाद्य संस्थान तथा असही इन्स्पेक्टर अधिकृत क्याडेट शाखा अधिकृतको विशेष तयारी कक्षाहरू विशेष छुटमा शीघ्र सञ्चालन हुन गइरहेकोले तुरन्त सम्पर्क गर्न सम्बन्धित सबैमा अनुरोध छ।
कोशी शैक्षिक केन्द्र लोकसेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम।
नयाँ बानेश्वर काठमाडौँ VICC दक्षिण गेटको ठिक अगाडि।
सम्पर्क नम्बर 98511-72194 98415-25513।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। आफैले दिएको बलात्कार सम्बन्धी उजुरीको विपरीत बकपत्र गर्ने एक महिलालाई दैलेख जिल्ला अदालतले एक महिनाको कैदको फैसला गरेको छ। उनले महाबु गाउँपालिका 5 का 23 वर्षीय दीपक पाण्डेले बलात्कार गरेको भन्दै गएको भदौ 4 गते दैलेख प्रहरीमा जाहेरी दिएकी थिइन्। तर अदालतमा बयान दिने क्रममा ती महिलाले अदालतमा आफ्नै जाहेरी विपरीत बलात्कार नभएको बयान दिएपछि सजाय सुनाइएको अदालतका श्रेष्ठदार अधिकृत रमेश श्रेष्ठले बताउनुभयो। दैलेखकी जिल्ला अदालतले छिमेकीको घरमा आगो लगाएका नारायण नगरपालिकाका सूर्य भन्ने खगेन्द्र बहादुर मल्ललाई 4 वर्ष कैद र 2,79,000 रुपियाँ क्षतिपूर्ति तिराउने फैसला गरेको छ।
नारायणघाट मुङलिन सड़क खण्डमा जोखिम बढेको भन्दै पर्सि आइतबारदेखि रातिको समयमा गाड़ी चलाउन रोक लगाइएको छ। राति 10 घण्टा बाटो बन्द गरिने नारायणघाट मुङलिन सड़क खण्ड आयोजनाले जनाएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टका अनुसार सर्वदलीय बैठकले मुङलिनबाट बेलुकी 7 बजे र नारायणघाटबाट 6 बजेदेखि गाड़ी चलाउन रोक्ने निर्णय भएको हो। यसै गरी बिहान मुङलिनबाट 5 बजे र नारायणघाटबाट 4 बजे बाटो खुलाइनेछ।
मेरो पनि भन्नु छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बाढ़ी प्रभावित क्षेत्रमा तत्काल तटबन्ध बनाउने अनि प्याकेजमा राहत दिने भनेको खबर उज्यालो अनलाइनमा पढेर करण न्यौपाने लेख्नुहुन्छ, यसलाई चाँडोभन्दा चाँडो काम अघि बढ़ाउन जरूरी छ।
पीताम्बर गेवाली भन्नुहुन्छ, भुइँचालोकी राहत बाँकी छ, त्यो प्याकेज कुर्दासम्म कति नागरिकको उठिवास भइसक्छ, द्रुत गतिमा काम हुन पर्यो।
नारायण सापकोटा लेख्नुहुन्छ, यो राहत नागरिकले नपाएसम्म उनीहरूले पाउलान भन्ने विश्वास लाग्दैन, बरू धुर्मुस सुन्तली जस्ता व्यक्ति अघि सरे भने चाहिँ पीड़ितले छिटो राहत पाउने थिए कि।
चितवनको भरतपुर महानगरपालिका चुनाव सम्बन्धी विवाद बारे सर्वोच्चले आज पनि निर्णय नगरेको खबरमा फेसबुकमा राजु निरोला लेख्नुहुन्छ, सबैलाई थाहा भएकै कुरा हो, सर्वोच्चले पनि पुनः मतदान गराउनै भन्छ, त्यही भएर फैसला नगरेको। अहिले फैसला गर्दा त्यसको प्रत्यक्ष असर अहिले मतगणना भइरहेको क्षेत्रमा पर्छ, अहिले मतदान गर भनेर सर्वोच्चले भन्यो भने भोलि मतगणना हुँदै गरेका ठाउँबाट यदि कोही हार्ने भयो भने पुनः अर्को पार्टीले मत च्यात्यो भने के गर्ने।
अनि आविष्कार भण्डारी भन्नुहुन्छ, सर्वोच्चले पनि यसबारे ढिलाइ गर्नु नागरिक प्रतिको अन्याय हो, एक त मतपत्र च्यातिएर प्रतिनिधि नपाएका नागरिक त्यसमाथि झन सर्वोच्चको ढिला सुस्तीको मारमा परेका छन्।
विचारका लागि तपाईंलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू रुबिना श्रेष्ठ र विष्णु विश्वकर्मा। अब विदेशको खबर। साउदी अरब लगायत 4 देशले कतारमाथि थप प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। साउदी अरब सहित इजिप्ट, बहराइन र यूएईले आफ्ना मागहरू कतारले नमानेको भन्दै थप प्रतिबन्धको चेतावनी दिएका हुन्। ती देशले आज विज्ञप्ति निकालेर थप प्रतिबन्धको चेतावनी दिए पनि अब कस्तो खालको प्रतिबन्ध लगाउने भन्नेबारे केही खुलाएका छैनन्। कतारले आतंकवादी संगठनलाई सहयोग गरेको भन्दै प्रतिबन्ध लगाएका 4 अरब देशले संचार संस्था अल बन्द गर्न, इरानसँग सम्बन्ध कम गर्न तथा आतंकवादी संगठनसँग सम्बन्ध अन्त्य गर्न माग गरेका थिए। आफूमाथि लागेको आरोपमा कुनै सत्यता नभएको भन्दै कतारले भने माग सम्बोधन नगर्ने जवाफ दिएपछि यी देश थप चिडिएका हुन्।
नेपाल दर्पणमा अब एउटा खेल खबर। दक्षिण अफ्रिकासँगको पहिलो टेस्टको पहिलो पालीमा इंग्ल्याण्ड 458 रनमा अल आउट भएको छ। लर्ड्समा 5 विकेटको क्षतिमा 357 रनको स्थितिबाट आजको खेल थालेको घरेलु टोलीले थप 101 रन जोड्दा बाँकी 5 विकेट गुमाएको हो। इंग्ल्याण्डका जोय रूट 190 तथा मोइन अली 87 रन बनाएर आउट भए। आजै पहिलो पाली थालेको दक्षिण अफ्रिकाले ताजा स्थितिमा 2 विकेटको क्षतिमा 96 रन बनाएको छ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
चुनाव भएका स्थानीय तहमध्ये अब सात तहको मात्रै नतिजा आउन बाँकी। कञ्चनपुरको भीमदत्त र झापाको दमक नगरपालिकाको मेयरमा एमाले उम्मेद्वार विजयी।
पहिलो र दोस्रो चरणको चुनावमा भाग नलिएको राजापा नेपाल निर्वाचन आयोगमा दर्ता। दुई नम्बर प्रदेशको चुनावमा राजापालाई सहभागी गराउन प्रधानमन्त्रीद्वारा छलफल शुरू।
दैलेखमा छाउगोठमा सुतेकी युवतीको सर्पले डसेर ज्यान गयो। गाडी नचलेकाले घाइतेलाई उपचारका लागि जिल्ला बाहिर लैजान सकिएन।
कतारमाथि थप प्रतिबन्ध लगाउने साउदी अरब लगायतका देशको चेतावनी। कतारले आफ्ना माग अस्वीकार गरेको भनाई।
र दक्षिण अफ्रिकासँगको पहिलो टेस्टको पहिलो पालीमा इङ्ल्यान्ड 458 रनमा अल आउट।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथीहरू संघर्ष विष्ट र सुरेश महर्जनसँगै हामी मोहन पौडेल र सुफल काफले पनि बिदा हुन्छौ। नमस्कार।